أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين يا أيها الذين آمنوا عليكم أنفسكم لا يضركم من ضل إذا اهتديتم إلى الله مرجعكم جميعا فينبئكم بما كنتم تعملون سورة المائدة آيات 106 اس آیت کا ترجمہ یہ ہے کہ اے مومنوں تم اپنی جانوں کی حفاظت کرو. یہاں زور اپنی پر ہے. جب تم ہدایت پا جاؤ تو کسی کی گمراہی تم کو نقصان نہیں پہنچائے گی. تم سب نے اللہ ہی کی طرف لوٹ کر جانا ہے. بس جو کچھ تم کرتے ہو وہ اس سے تمہیں آگاہ فرمائے گا. اس آیت کریمہ میں بظاہر یوں معلوم ہوتا ہے کہ دوسرے کی گمراہی کی فکر نہیں کرنی. ہرگز یہ مراد نہیں ہے. قرآن کریم نے ایک ہی مضمون کے ہر پہلو کو بہت باریکی اور لطافت سے کھول کھول کر بیان فرمایا ہے. بعض دفعہ یہ ہوتا ہے کہ کوئی شخص گمراہ ہو جائے. ایسے بھی ہیں جو سزائے یافتہ ہیں, کچھ ایسے بھی ہیں جو عہدیدار ہیں لیکن ان میں کچھ نقائص بھی پائے جاتے ہیں. ایسے لوگوں کے متعلق اکثر یہ سوال اٹھتا رہتا ہے جماعتوں میں اور گھومتا پھرتا رہتا ہے کہ فلاں شخص جو ہے وہ اس عہدے پر قائم ہے اور یہ نقائص رکھتا ہے, فلاں شخص کو بے وجہ سزا دے دی گئی اور وہ باہر نکل گیا حالانکہ وہ ایک مفید وجود تھا. اس قسم کے بہت سے وسوسے بعض جماعتوں میں گھومتے پھرتے ہیں اور اکثر جماعتوں کی اصلاح خدا تعالیٰ کے فضل سے ہو چکی ہے, لیکن وقتاً فوقتاً یہ فتنے پھر بھی سر اٹھاتے ہی رہتے ہیں. تو یہاں اس آیت کریمہ میں اس بات پر زور دیا گیا ہے کہ تمہیں اپنی پڑھنی چاہیے. تمہیں پرائی سے کیا غرض ہے؟ جہاں تک تمہیں نقصان پہنچنے کا تعلق ہے, یہ لوگ جو پیچھے ہٹ جاتے ہیں, جن کو نکال دیا جاتا ہے, جو عہدوں کے باوجود اپنے کردار کی حفاظت نہیں کرتے, وہ تمہارا نقصان نہیں کر سکتے. تمہیں کیا مصیبت پڑی ہوئی ہے؟ اپنی فکر کرو. اور اپنی فکر پر اتنا زور ہے کہ فرمایا علیکم انفسکم, یاد رکھو تم سے پوچھا جائے گا تمہارے متعلق, تم سے ان لوگوں کے متعلق نہیں پوچھا جائے گا. تو اپنی فکر میں پڑھو. یہ نہ ہو کہ تمہارے جتھے سارے کے سارے خدا کے نزدیک رد کر دیے جائیں, اور جن جتھوں کا غرور لیے پھرتے ہو, جس غرور میں ہمیشہ مخرجین کی تائید اور عامۃ الناس پہ یہ اثر کہ ہم اکٹھے ہیں, ہم دیکھو کتنے بڑے لوگ ہیں, یہ بات پائی جاتی ہے, اس خطبے میں میرے ذہن میں ایک خاص طور پر ایک ملک ہے جو اسکینڈینیویا سے تعلق رکھتا ہے. اس سے پہلے میں بہت کوشش کر چکا ہوں کہ ان کے جتھے ٹوٹیں اور ان کو عقل آئے کہ ان میں سے ہر ایک نے خود مرنا ہے اور اللہ کے حضور حاضر ہونا ہے, اور یہ جتھے اگر مخرجین کی تائید میں بنے ہوئے ہیں تو ایک کوڑی کا بھی فائدہ ان کو نہیں حاصل ہوگا, جواب دہی ان کی ہوگی, اگر یہاں نہیں تو مرنے کے وقت اور مرنے کے بعد ہوگی. آج میں ان کا پول نہیں کھولنا چاہتا, عمومی مضمون بیان کروں گا. میرا ارادہ یہ ہے کہ ہر ایک کو میں لکھ دوں, کیونکہ اب ان کے حالات برداشت سے باہر ہو چکے ہیں. مستقل پرانی گانٹھیں ہیں جو ٹوٹنے میں نہیں آ رہی, اور غرور جتھے کا ہے, اور وہ بدقسمت ملک جن میں جماعت سے عدم تعلق والے جتھے زیادہ ہیں اور فتنہ و فساد والے جتھے زیادہ ہیں اور نیک لوگ نسبتاً کم ہیں, ان بیچاروں کو مصیبت پڑی ہوئی ہے. وہ سمجھتے ہیں پتہ نہیں کیا ہو گیا. پہلے تو ان سے عرض کرتا ہوں کہ دیکھو, تمہیں ان کا جتھا کوئی نقصان نہیں پہنچائے گا. اگر ہزار میں سے تم دس بھی ہوئے تو اللہ تعالیٰ تمہاری قدر فرمائے گا, تو تم اتنے پریشان کیوں ہوتے ہو؟ جتھے بنتے ہیں, بننے دو, خدا توڑے گا ان کے غرور و تکبر کو, ضرور خاک میں ملائے گا, اور یہ اپنے سوا اور کسی کا نقصان کر نہیں سکتے. یہ خوشخبری جب اللہ نے تمہیں دے دی ہے کہ دوبارہ نقصان نہیں کر سکتے اور جواب دہ ضرور ہوں گے, تو پھر تمہیں کیا مصیبت پڑی ہوئی ہے کہ خام خواہ ہال میں مبتلا ہو کہ دیکھو ہمارا کیا بنا, ہم کتنے تھوڑے رہ گئے. اس بات کو بالکل ذہن سے نکال دیا جائے. اگر دس بھی ٹھیک ہیں تو اللہ اور جماعت کی نظر میں وہی دس مقبول ہیں, اور باقی سارے رد شدہ ہیں, ان کی کوئی بھی حیثیت نہیں ہے. ان کو خط علم ہی نہیں کہ دنیا میں کتنے بڑے بڑے انقلاب آ رہے ہیں. سینکڑوں جماعتیں, ہزاروں جماعتیں ہر سال ایسی بنتی ہیں جو کلیتاً فدا ہیں. وہ بڑی بڑی جماعتیں جن میں جتھے تھے, اب وہ مٹ مٹ کے, گھل گھل کے ان کا کچھ بھی وجود نہیں رہا, اور اب وہ سمجھ چکے ہیں کہ وہ بیکار ہیں. جرمنی کا یہی حال تھا. بڑی جتھا بندیاں تھیں شروع میں, جب میں نے جرمنی کے معاملات میں دلچسپی لی خصوصیت کے ساتھ, اور اللہ نے فضل فرمایا اور جرمنی کی جماعت کو اثر نو بیدار کرنا شروع کیا ہے, تو اس وقت جتھے ہوتے تھے, اور ہر جتھے کو یہ غرور تھا کہ ہم جتھے والے ہیں, ہم پر کون ہاتھ ڈال سکتا. میں نے ان پر ہاتھ ڈالا, ان کو دکھا دیا کہ خلیفہ وقت کو اگر اللہ یہ سمجھائے کہ ہاتھ ڈالو تو ڈالے گا, اور تمہاری کوئی بھی حیثیت نہیں ہے, تمہارے تکبر خاک میں مل جائیں گے. یہی ہوا, سب جتھے تحریر ہو گئے. اگر کہیں ہیں تو چھپے چھپے دلوں میں گانٹھیں ہیں, مگر بالعموم خدا تعالیٰ کے فضل سے ان ملکوں سے اس سب گندگی کا صفایا ہو گیا ہے. تو اگر کوئی ملک سمجھتا ہے کہ وہ بہت بڑا ہے اور مستثنا ہے, تو میں آج اس کو متنبع کر رہا ہوں. قرآن کریم کی آیت مجھے تقویت دے رہی ہے, اور ان سب خدا کے باق بندوں کو تربیت دے رہی ہے جو تعداد میں تھوڑے ہوں گے, مگر جن کو جتھوں نے دبا ڈالا ہے. ہرگز دبنے کی کوئی ضرورت نہیں, اپنے پاؤں پہ کھڑے ہوں. اور میرا ارادہ یہ ہے کہ ان کو پہلے خطوط کے ذریعے مطلب کر دوں, ایک دفعہ سمجھا دوں کہ آپ کی باتیں میری نظر میں ہیں, میں دورے بھی کر چکا ہوں, سمجھتا ہوں کون لوگ کتنے بڑے جتھے رکھتے ہیں, کتنا ان کو کس بات کا غرور ہے. لیکن میں یہ بتانا چاہتا ہوں آج کی خطبے میں کہ آئندہ اگر وہ باز نہ آئے تو آپ ان کا ذکر نہیں سنیں گے. وہ مٹ گئے اور ختم ہو گئے, اور جماعت انہی چند سے دوبارہ ترقی کرے گی جو چند خدا کے بندے جماعت میں موجود ہیں اور پاک باز ہیں اور نظام جماعت کا احترام کرنے والے ہیں. اب اپنے دلوں کو ٹول کے جنہوں نے دیکھنا ہے وہ دیکھ لیں, لیکن میں بھی واضح تنبیہ کرنے والا ہوں تحریری طور پر, اور اس کے بعد وہ اس قابل ہی نہیں کہ ان کے خطبوں میں ذکر کیا جائے. اللہ ان سے خود نپٹے گا, اور آپ دیکھیں گے کہ انشاءاللہ جو بظاہر تعداد میں کم ہیں ان کے نکل جانے کے بعد ان میں بہت برکت پیدا ہوگی. یہ آیات کریمہ اس غرض سے میں نے تلاوت کی ہے. اور اسی تعلق پہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی بعض نصیحتیں بھی میں آپ کے سامنے پیش کروں گا, لیکن اس کے علاوہ بھی حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے بہت سے اقتباسات ایسے ہیں جو ہر جمعے پہ میں ساتھ لاتا ہوں, لیکن پوری طرح وقت نہیں ملتا کہ ان کو پڑھ کر سنایا جائے. وہ سارے اقتباسات بہت اہم ہیں, ان میں یہ مضمون بھی ملے گا جو میں نے آپ کے سامنے بیان کیا ہے, لیکن اور بھی بہت اہم مضامین ہیں. اور میرے نزدیک جماعت کی تربیت کے لیے آج کے زمانے میں حضرت مسیح موعود علیہ السلام کے اقتباسات کے پڑھ کے سنانے سے بہتر اور کوئی طریق نہیں ہے. اتنا گہرا اثر رکھتے ہیں حضرت مسیح علیہ السلام کے الفاظ, اس طرح دل کی گہرائی سے نکلتے ہیں, دل کی گہرائی تک ڈوبتے ہیں, اور ایک ایسے صاحب تجربہ کا کلام ہے جس کی بات میں ادنا بھی جھوٹ یا ریا کی ملونی نہیں ہے. ہر بات جو کہتا ہے وہ سچی کہتا ہے, اس سے زیادہ دل پر اثر کرنے والی اور کیا بات ہو سکتی ہے. بس اب میں اسی طریق کو اپناتے ہوئے جو گزشتہ چند مہینوں سے میں نے اپنایا ہوا ہے, حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام کے بعض اقتباس آپ کے سامنے پڑھ کر رکھتا ہوں, سناتا ہوں, اور جہاں تشریح کی ضرورت ہوئی وہ تشریح کروں گا. اے عقل مندو, یہ دنیا ہمیشہ کی جگہ نہیں, تم سنبھل جاؤ. کیسا سادہ, کیسا پاک فکرہ ہے, کیسی حقیقت ہے جس میں ادنا سا بھی جھول نہیں, اور بیان کرنے کا انداز ایسا قوی ہے. اے عقل مندو, یہ دنیا ہمیشہ کی جگہ نہیں, تم سنبھل جاؤ. اور خطاب عقل مندوں سے ہے. شاید کسی کو خیال گزرے کہ عقل مندوں کیوں فرمایا, اس لیے کہ اللہ تعالیٰ نے اولو الالباب سے جو خطاب فرمایا ہے یہ وہی اولو الالباب ہے. عقل مند ہی ہیں جو نصیحت سے فائدہ اٹھاتے ہیں, عقل مند ہی ہیں جو دنیا میں ہونے والی تبدیلیوں سے ہمیشہ اللہ کو یاد کر کے ایمان میں ترقی کیا کرتے ہیں. تو اس لیے فرمایا, اے عقل مندو یا اے اولو الالباب, یہ دنیا ہمیشہ کی جگہ نہیں, تم سنبھل جاؤ, تم ہر ایک بے اعتدالی کو چھوڑ دو. جو بے اعتدالی ہے, ہر ایک نشہ کی چیز کو ترک کر دو. حضرت مسیح موعود علیہ الصلوۃ والسلام اس مضمون کو اور آگے بڑھاتے ہوئے یہ فرماتے ہیں کہ عادت جس چیز کی پڑ جائے وہ عادت اپنا غلام بنا لیا کرتی ہے. اور نشے کی یہ تعریف فرمائی ہے کہ ہر وہ چیز جو تمہیں عادی بنا دے تم اس کے غلام ہو جاتے ہو, اور یہ بات بھول جاتے ہو کہ جو چیز بھی تمہیں عادی بنا دے اس میں نقصان ہوا کرتا ہے. یہ ایک ایسی حقیقت ہے جو چائے اور کافی پر بھی اطلاق پاتی ہے. وہ لوگ جو چائے کے عادی ہوں, میں بھی بظاہر عادی ہوں مگر میں نے چھوڑ کر بھی دیکھی ہے اور بے ارادہ چھوڑی ہے, اور خدا تعالیٰ کے فضل کافی کی مجھے عادت ہوا کرتی تھی, اور بڑی مدت سے بہت کم کبھی شاذ کے طور پر پیتا ہوں, اور وہ بھی عادت کی وجہ سے نہیں, کیونکہ شاذ کا مطلب یہ ہے کہ عادت نہیں رہی. بس میں اپنے اوپر تجربہ کر کے یہ باتیں آپ کے سامنے رکھ رہا ہوں کہ نشے کی اس تعریف کو آپ پیش نظر رکھیں تو بہت سی بلاؤں سے اور بہت سی بیماریوں سے بچ جائیں گے. بہت بیماریاں عادات سے تعلق رکھتی ہیں. جب کسی چیز کی عادت پڑ جائے اور وہ نہ ملے تو شدید بے چینی پیدا ہوتی ہے, اور جتنے آج جرائم ہو رہے ہیں ان میں عادت کو بہت بڑا دخل ہے. دنیا کی اکثر قوموں میں جو جرائم پائے جاتے ہیں وہ عادات کی بنا پہ پائے جاتے ہیں. ڈرگ ایڈکشن عادت ہی تو ہے, شراب ایک عادت ہی تو ہے, غرضی کے ہر وہ بیماری جو آج دنیا میں پائی جاتی ہے اگر آپ غور کر کے دیکھیں تو اس میں عادت کا دخل ہے. اور یہ عادت جو ہے یہ بے راہ روی سے بھی تعلق رکھتی ہے, جنسی تعلقات سے بھی اس کا واسطہ ہے. بس جب میں ہر بیماری کی بات کر رہا ہوں तो सोच समझ कर बात कर रहा हूँ, इसको हालात पर इतलाक करके बता रहा हूँ आपको कि आदात का आज के ज़माने की बीमारियों से गहरा ताल्लुक़ है। फिर फरमाते हैं, हर एक साल हजारहा तुम्हारे जैसे नशे के आदि इस दुनिया से कूच कर जाते हैं और आखिरत का अजाब अलग है। नशे के आदि को इस दुनिया में भी ज़रूर सज़ा मिलती है, हाँ वो महसूस करे या ना करे कि इसका नशे से ताल्लुक़ है। सज़ा को तो महसूस करता है, मगर ये इल्म नहीं कि मेरे नशे ने ही मेरे लिए मुसीबत डाली हुई है। फरमाते हैं, उसको जो सज़ा मिलती है वो तो मिलेगी ही, लेकिन आखिरत का अजाब अलग है। परहेजगार इंसान बन जाओ ता तुम्हारी उम्र में ज़्यादा हो, तुम्हारी उम्रें ज़्यादा हों और तुम खुदा से बरकत पाओ। हद से ज़्यादा आयाशी में बसर करना लानती ज़िंदगी है। ये एक बहुत ही अहम बड़ा इब्तला है आज की दुनिया में, जो दुनिया में हर शख्स को दरपेश है। हद से ज़्यादा अय्याशी में बसर करना लानती ज़िंदगी है। आज सारी दुनिया में जो बहरान पैदा हो रहे हैं वो जितनी कौमों में भी हो रहे हैं उनमें हद से ज़्यादा अय्याशी की ज़िंदगी बसर करने वाले उसके ज़िम्मेदार हैं। गरीब ममालिक के बहरान देखें, उनका इक्तसादी ढांचा अगर इस बात पर मबनी होता कि कम से कम ज़िंदगी की सादा ज़रूरियात तमाम इंसानों को मुहैया की जाएं, तो ये इश्तराकियत नहीं है, ये कुरान करीम का पहला सबक है। इश्तराकियत तो के तो तसव्वुर में भी नहीं आ सकता कि कुरान करीम का पहला सबक इश्तराकी निज़ाम के इंतहाई तसव्वुर से भी बढ़कर है। लेकिन उसमें बुराई नहीं, उसमें कोई छीना झपटी नहीं, कोई ज़बरदस्ती नहीं। हर सोसाइटी का ये फ़र्ज़ कायम कर दिया गया है आदम की जन्नत के ज़िक्र में कि हर एक को रोटी मिलेगी, हर एक को पानी मिलेगा, हर एक को बिछौना मुयस्सर आएगा, हर एक की सर पर छत होगी। ये चीज़ जो पहला सबक था ये इंसानियत ने भुला दिया। और हद से ज़्यादा अय्याशी में हद कौन सी है, वो यही हद है। वरना हर शख्स कह सकता है मैं अय्याशी करता हूँ मगर थोड़ी करता हूँ। किसी मुल्क को हद से ज़्यादा अय्याशी में मुबतला होने की इजाज़त ही नहीं है जब तक उनके गरीबों की पुरसान हाली ना हो, उनकी अदना लाजमी ज़रूरतें पूरी ना हों। उस वक्त तक जो लोग ये समझते हैं कि हमें खुदा ने दिया है हम ऐश इशरत में ज़िंदगी बसर करें, उसी का नाम हद से ज़्यादा है, क्योंकि बाज़ के हकूक़ बाज़ दूसरों की तरफ मुंतकिल हो रहे हैं। जिनका हक था ज़िंदा रहने का, जो खुदा ने कायम किया है, उस हक पर कदम लगाई जा रही है। और तमाम गरीब ममालिक में यही हाल है और तमाम अमीर ममालिक में यही हाल है। कोई मुल्क भी इस बदनसीबी से खाली नहीं है। फरमाते हैं, लानती ज़िंदगी है। हद से ज़्यादा बदखुल्क और बेहमेर होना लानती ज़िंदगी है। अय्याशी के साथ हद से ज़्यादा बदखुल्की और बेहमेरी का ताल्लुक है। बेहमेरी का मतलब है कि आपस में बनी नौ इंसान से तुम्हें इतनी मोहब्बत ही नहीं रही कि उनका दुख तुम्हारा दुख बन जाए, भेस हो चुके हो। और जब अलग हो जाए एक सोसाइटी और अलग ज़िंदगी बसर करे तो वो मुतकब्बिर हो जाया करती है। हद से ज़्यादा बदखुल्क से मुराद यही बदखुल्क लोग हैं जिनके खुल्क आजमाए नहीं जाते और वो अपने दायरे में रहकर जो चाहें सलूक करें किसी से। वो समझते हैं कि हमें पहचाना नहीं जा रहा और जो हम करते हैं किसी के मजाल नहीं कि उस पर उंगली रख सके। हद से ज़्यादा खुदा या उसके बंदों की हमदर्दी से लापरवाह होना लानती ज़िंदगी है। यही तफसीर हज़रत मिश्र खुद फरमा रहे हैं जो मैं पहली इबारत की तफसीर कर चुका हूँ। हद से ज़्यादा खुदा या उसके बंदों की हमदर्दी से लापरवाह होना لعنتی زندگی ہے. یہاں خدا کی ہمدردی مراد نہیں ہے, خدا سے لاپرواہ ہونا یا اس کے بندوں کی ہمدردی سے لاپرواہ ہونا. فکرہ اکٹھا ہے, اور کوئی غلطی سے یہ نتیجہ نکال سکتا ہے کہ حد سے زیادہ خدا یا اس کے بندوں کی ہمدردی سے. اگر اس فکرے کو ہمدردی سے اس طرح ملایا جائے کہ خدا, تو پھر خدا کو بھی ساتھ جوڑا جائے تو پھر اس کے ایک اور معنی بنتے ہیں. خدا یہاں فاعلی حالت میں ہوگا اور بندے مفعولی حالت میں ہوں گے. حد سے زیادہ خدا کی ہمدردی سے بے نیاز ہونا, یعنی ایسی حرکتیں کرنا کہ خدا تمہارا ہمدرد نہ رہے, اور حد سے زیادہ بندوں کی ہمدردی کرنے سے بے نیاز ہونا, یہ بھی فرمایا ایک لعنتی زندگی ہے. ہر ایک امیر خدا کے حقوق اور انسانوں کے حقوق سے ایسا ہی پوچھا جائے گا جیسا کہ ایک فقیر, بلکہ اس سے زیادہ. یہ جو پوچھا جانے کا تصور ہے, یہ ہمارے کردار کو صحیح روش پر ڈھالنے اور صحیح روش پر قائم رکھنے میں ایک غیر معمولی کردار ادا کرتا ہے. ہماری زندگی کو صحیح روش پر ڈھالنے میں ایک غیر معمولی کردار ادا کرتا ہے, کیونکہ جو پوچھا نہیں جائے گا, جس کو یہ احساس ہو کہ میں پوچھا نہیں جاؤں گا, وہ جو چاہے کرتا پھرے. اور یہ آج کی سب سے بڑی بلا ہے. جیسا کہ میں نے ذکر کیا تھا, جماعت میں کچھ لوگ ایسے ہیں, وہ سمجھتے ہیں ہم اگر اپنے جتھے بنا کر بظاہر اپنی شان اور شوکت ظاہر کریں گے اور غلبہ کریں گے اور کہیں گے کہ تم ہمارا کیا بگاڑ سکتے ہو, یہ ان کی بھی حماقت ہے. کوئی نہیں ہے جو پوچھا نہ جائے گا, اپنے ہر عمل کے بارے میں وہ پوچھے جائیں گے. فرمایا, اور اس سے زیادہ پوچھا جائے گا جیسا ایک فقیر پوچھا جائے گا, کیونکہ فقیر تو صرف غریب کو ہی نہیں کہتے, ایک مسکین انسان جس کا کوئی اثر رسوخ نہ ہو, اس سے بھی ضرور باس پرس ہوگی, لیکن جن کا اثر رسوخ تھا سوسائٹی پر, جو صاحب حکمت بھی سمجھے جاتے تھے اور صاحب طاقت بھی تھے, ان سے تو ضرور سختی سے سوال باس پرس ہوگی اور وہ ضرور پوچھے جائیں گے. بس کیا ہی بدقسمت وہ شخص ہے جو اس مختصر زندگی پر بھروسہ کر کے بکلی خدا سے منہ پھیر لیتا ہے. اور یہ جو پہلی باتیں گزری ہیں, ان کا انجام کار یہی نتیجہ نکلتا ہے کہ انسان بکلی خدا سے منہ پھیر لیتا ہے. جو باتیں حضرت مسیح علیہ السلام نے بیان فرمائی کہ ان سے بچو, ان کا خطرہ ہے, یہ لعنتی زندگی ہے, جو باتیں جو ان باتوں میں ملوث رہتے ہیں اور پرواہ نہیں کرتے ہیں, ان کا انجام لازماً یہ ہوتا ہے کہ بکلی خدا سے منہ پھیر لیتا ہے, اور پھر خدا کے حرام کو ایسی بے باکی سے استعمال کرتا ہے کہ گویا حرام اس کے لیے حلال ہے. یہ حلال و حرام کے جو چکر ہیں, بددیانتیاں, رزق میں لوگوں سے دھوکہ بازیاں, یہ سارے اوپر کے مضمون سے تعلق رکھ رہے ہیں, اس کے نتیجے میں پیدا ہوتے ہیں. پھر غصہ کی حالت میں دیوانوں کی طرح کسی کو گالی, کسی کو زخمی, کسی کو قتل کرنے کے لیے تیار ہو جاتا ہے. یہ خدا سے منہ پھیرنے کے نتیجے ہیں, کیونکہ جو شخص خدا کا تصور دل پر ایک بادشاہ کے تصور کی طرح رکھتا ہے, ایک کامل مختصر بادشاہ کے تصور کی طرح رکھتا ہے, اس کے لیے ممکن ہی نہیں ہے کہ کسی لمحہ اپنے غصے سے اس قدر مغلوب ہو جائے کہ خدا کی پرواہ نہ کرے, اپنے کسی جذبے سے ایسا مغلوب ہو جائے کہ دیکھے ہی نہ کہ اس کو بھی کوئی دیکھ رہا ہے. دیوانوں کی طرح کسی کو گالی, کسی کو زخمی اور کسی کو قتل کرنے کے لیے تیار ہو جاتا ہے. شہوات کے جوش میں بے حیائی کے طریقوں کو انتہا تک پہنچا دیتا ہے, سو وہ سچی خوشحالی کو نہیں پائے گا یہاں تک کہ مرے گا. اس دنیا میں سچی خوشحالی اس کو نصیب نہیں ہو سکتی, ایسے لوگ جن کا نقشہ ہے بظاہر عیش و عشرت کی زندگی کی بسر کرتے ہیں, بظاہر حرام کھاتے اور بے پرواہ ہو جاتے ہیں, مگر حضرت مسیح علیہ السلام فرما رہے ہیں ان کو سچی خوشحالی بہرحال نصیب نہیں ہوگی یہاں تک کہ مرے گا. اے عزیزو, تم تھوڑے دنوں کے لیے دنیا میں آئے ہو اور وہ بھی بہت گزر چکے ہیں. کیسا پاک کلام, چھوٹا سا فکرہ ان سب باتوں کے آخر پہ رکھ دیا جو دل کی گہرائی تک اتر جاتا ہے, اور عزیزوں کہہ کر مخاطب فرمایا ان میں تم سے پیار ہے, تم مجھے اچھے لگتے ہو, میں نہیں چاہتا تمہیں کوئی گزن پہنچے, بس اے عزیزوں تم تھوڑے دنوں کے لیے دنیا میں آئے ہو اور وہ بھی بہت گزر چکے ہیں. اکثر لوگوں کے دن بہت گزر چکے ہیں, کیونکہ اس میں ایک یہ بھی حکمت ہے کہ ان کو پتہ ہی نہیں کہ آج نہیں تو کل شاید موت آ جائے, تو جس کی موت بھی کل پرسوں مقدر ہے اس کے تو اکثر دن گزر ہی چکے ہیں, اور چونکہ پتہ نہیں کہ کب آنی ہے اس لیے ہو سکتا ہے کہ ان کے اکثر دن واقعتاً گزر چکے ہوں اور ان کو احساس بھی نہ ہو. تھوڑے دنوں کے لیے دنیا میں آئے ہو وہ بھی بہت گزر چکے ہیں, سو اپنے مولا کو ناراض مت کرو. جس کے پاس جانا ہے اس کو ناراض کرو گے تو کیا پاؤ گے؟ چند دن کی زندگی, چند دن کے ابتلا, چند دن کے مصائب اگر جھیمپ لو, جھیل لو اور بالکل اس بات سے بے نیاز ہو جاؤ کہ یہ آزمائش تمہیں تکلیف دیتی ہے اس لیے کہ تھوڑی سی تو ہے, چند دنوں میں گزر جائے گی, تو پھر اللہ ناراض نہیں ہوگا. لیکن اگر تمہیں یہ خیال نہ ہو تو پھر خدا تعالیٰ ناراض ہو جائے گا اور ناراضگی کی حالت میں تم جان دو گے. ایک انسانی گورنمنٹ جو تم سے زبردست ہو اگر تم سے ناراض ہو تو تمہیں تباہ کر سکتی ہے, یہ بالکل درست ہے. اللہ جن بندوں کو بچانا چاہے ان کو تباہ نہیں کر سکتی, مگر روزمرہ کے وہ بندے جو کیڑوں مکوڑوں کی طرح زندگی بسر کر رہے ہیں, جو پہلے ہی اپنی حکومتوں کو اپنا خالق اور معبود بنائے بیٹھے ہیں, ان کو جب چاہیں فوری طور پر گورنمنٹیں ہلا کر سکتے ہیں. اور سب ملکوں کا یہی حال ہے, ہر ملک میں حکومتیں یہ زیادتی کرتی ہیں جب وہ سمجھیں کہ فلاں شخص یا فلاں خاندان یا فلاں جتھا اب اس قابل نہیں رہا کہ ہم ان کو اپنے ساتھ چلائیں, تو اس طرح چھوڑ دیتی ہیں جیسے پتھر کو چھوڑا جائے, اور وہ بلندیوں سے زمین پہ گرتا ہے, پھر اس کو پاؤں تلے روندتی ہیں. اور بڑے خاندان ہیں, بڑے بڑے عظیم جتھے تھے جن کا کچھ بھی باقی نہیں چھوڑا گیا کیونکہ حکومتوں نے ان کو تباہ کرنے کا فیصلہ کیا. روس میں بھی یہی ہوتا رہا, امریکہ میں بھی یہی ہوتا ہے, ہر جگہ کی یہی ایک ہی کہانی ہے جو حضرت مسیح علیہ السلام بیان فرماتے ہیں. ایک انسانی گورنمنٹ جو تم سے زبردست ہو, اب یہ زبردست کا محاورہ بیچ میں داخل کرنا, یہ حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی حیرت انگیز عقل اور فہم کا کی طرف اشارہ کرنے والا فقرہ ہے. ایک عام آدمی کہہ سکتا ہے حکومت تمہیں برباد کر سکتی ہے جب چاہے, پرمیشن فرماتے ہیں ایک انسانی گورنمنٹ جو تم سے زبردست ہو, یعنی انسانی گورنمنٹ اگر تمہارے جتھے بڑے ہوں بہت تو تم سے ڈرتی بھی ہے, اور اس وقت تو چاہے بھی تو تمہیں تباہ نہیں کرتی نہ کر سکتی ہے. اس لیے دونوں باتیں ہیں, ان کے معبود بڑے بڑے جتھے بن جاتے ہیں اور وہ تمہارا معبود بن جاتی ہیں. تو فرمایا کہ انسانی گورنمنٹ جو تم سے زبردست ہو اگر وہ ناراض ہو تو وہ تباہ کر سکتی ہے, اور اللہ کیا تم سے زبردست نہیں ہے؟ اس لیے اللہ کی ناراضگی کو ایک عام حکومت کی ناراضگی کے برابر نہ کرو. بعض صورتوں میں عام حکومت تم سے ناراض بھی ہو تو تمہیں برباد نہیں کر سکتی, مگر اللہ ناراض ہو تو آنن فانن تم تباہ و برباد ہو جاؤ گے. بس تم سوچ لو کہ خدا تعالیٰ کی ناراضگی سے کیوں کر تم بچ سکتے ہو. اگر تم خدا کی آنکھوں کے آگے متقی ٹھہر جاؤ تو تمہیں کوئی بھی تباہ نہیں کر سکتا. یہی بات پہلے میں نے استثناء کے طور پر کہی تھی ये ना समझना कि हर एक को तबाह कर सकती है, या जिसको कमज़ोर समझती है ज़रूर उसको तबाह कर सकती है। अक्सर खुदा की नज़र में मुत्तकी ठहरने वाले कमज़ोर हुआ करते हैं, लेकिन खुदा इजाज़त नहीं देता कि जाबिर से जाबिर हुकूमत भी उनको तबाह कर सके। मामूली गलन पहुँचाते हैं, नुकसान, दिली तकलीफ, लेकिन तबाह नहीं कर सकते। लेकिन शर्त, अगर तुम खुदा की आंखों के आगे मुत्तकी ठहर जाओ, वो खुद तुम्हारी हिफाजत करेगा, फिर हुकूमतों की नाराजगी की क्या परवाह है। और दुश्मन जो तुम्हारी जान के दरपा है, तुम पर काबू नहीं पाएगा, वरना तुम्हारी जान का कोई हाफिज नहीं। यानी तकवा अगर ना हो तो फिर तुम्हारी जान का कोई हाफिज नहीं। तकवा के मजमून में के लफ्ज़ में हिफाजत शामिल है, बचना और बचाया जाना। और तुम दुश्मनों से डर कर या और आफात में मुब्तला होकर बेकरारी से जिंदगी बसर कर सकोगे। अब ये फकरा जो है इसको ज़रा मैं एक दफ़ा दोबारा देख लूँ। और दुश्मन जो तुम्हारी जान के दरपे है, तुम पर काबू नहीं पाएगा, वरना अगर ये बात ना हो, तुम्हारी जान का कोई हाफिज नहीं, और तुम दुश्मनों से डर कर या और आफात में मुब्तला होकर बेकरारी से ज़िंदगी बसर करोगे, और तुम्हारी उम्र के आखिरी दिन बड़े गम और गुस्से के साथ गुजरेंगे। तखवा ना हो और दूसरे सहारे मौजूद हों, तो उनका हकीकतन तुम्हारी ज़िंदगी पर कोई मुस्तकिल फरहत बख्श असर नहीं पड़ सकता। ऐसे लोग जो दुनिया के सहारे जीते हैं, दुनियाएं बदल जाती हैं। ऐसे लोग जो बड़े लोगों के सहारे जीते हैं, वो बड़े लोग नहीं रहते। गजी के सारे मजामीन हज़रत बशीर शाम के इस कलाम में मुजमिल हैं कि तुम जब दुनिया वालों को अपना खुदा बनाकर उनको राज़ी करने की कोशिश करोगे तो तुम्हारी सारी ज़िंदगी काम नहीं आ सकेंगे, और उम्र के आखिरी दिन बड़े गम और गुस्से के साथ गुजरेंगे। ये बात भी इन सब मुल्कों में जो अक्सर तीसरी दुनिया के मुल्क हैं मुशाहदा की जा सकती है, और बड़े मुल्कों में भी मुशाहदा की जा सकते हैं कि हुकूमतों से टूटे हुए गिरे हुए लोग जो किसी ज़माने में ज़बरदस्त हुआ करते थे, जिनकी रोब से खलकत कांपती थी, बड़े गम गुस्सा में आखिरी दिन गुजर बसर करते हैं। उनका कोई भी इख्तियार बाकी नहीं रहता, बेचैन और बेकरार फिरते हैं। अगर कोई उनके सीने में झांक सकता तो जैसा कि हज़रत मसीह मौऊद ने फरमाया है, गम और गुस्से के सबाब वहाँ कुछ न पाता। और जहाँ तक मुत्तकियों का ताल्लुक है, फरमाया खुदा उन लोगों की पनाह हो जाता है जो उसके साथ हो जाते हैं। सो खुदा की तरफ आ जाओ। इससे ज़्यादा बड़ी पनाह और क्या हो सकती है, और इससे ज़्यादा पाकीज़ा और प्यारा बुलावा और क्या हो सकता है। ये सारी बातें खोल दी और आखिर में फरमाया खुदा की तरफ आ जाओ, और हर एक मुखालफत उसकी छोड़ दो। यानी वो सारी उमूर जो बयान हुए हैं वो दरअसल अल्लाह की मुखालफत हैं, और अगर वो तुम करोगे तो गोया खुदा के मुखालिफ ठहरोगे। सो खुदा की तरफ आ जाओ और हर एक मुखालफत उसकी छोड़ दो, और उसके फराइज में सुस्ती न करो, और उसके बंदों पर ज़बान से या हाथ से जुल्म मत करो, और आसमानी कहर और गज़ब से डरते रहो। यही राह निजात की है। कश्ती नू, रूहानी खजाइन, जिल्द 19, सफ़ा 72-77। अब बाद दूसरे इकतबासात हैं जो मैं इसी तसलसल में बयान करता हूँ, और जब तक ये इकतबास ख़त्म होते हैं इतनी देर में हम इंशाअल्लाह और इकतबास इकट्ठे कर लेंगे। अगर सारी उम्र भी हज़रत मसीह मौऊद इस्लाम के इकतबासात पर ही खुतबा दिए जाएं तो जमात के लिए इससे ज़्यादा खुशखबरी कोई नहीं हो सकती। ऐसे प्यारे अंदाज की नसीहत है कि दूसरे मुंह की बातों के मुकाबले पर ऐसा है, वह दूसरे मुंह की बातें ज़मीन से ताल्लुक़ रखती हैं और ये आसमान से ताल्लुक़ रखती हैं, लेकिन आसमान से ताल्लुक के बावजूद आसमान से इस तरह उतरते हैं जैसे रहमत बारह उतर रही है। हज़रत मसीह अलैहिस्सलाम फरमाते हैं, पैगंबर उलूहियत के मज़हर और खुदा नुमा होते हैं, फिर सच्चा मुसलमान और मोतक़िद वो होता है जो पैगंबरों का मज़हर बने। पैगंबर उलूहियत के मज़हर, अल्लाह ताला के मज़हर, उसकी खुदाई के मज़हर, और खुदा नुमा होते हैं और खुदा दिखाने वाले होते हैं, फिर सच्चा मुसलमान और मोतक़िद वो होता है जो पैगंबरों का मज़हर बने। अब इससे ज़्यादा खुला वाज़े मेयार और क्या आपके लिए मुकर्रर किया जा सकता है? पैगंबर को तो सब जानते हैं, बाज लोग खुद ना जानते हों तो मौलवियों की मुबालगा आमीज तकारीर से पैगंबरों के मुतालिक अजीब अजीब तसव्वुर बांध लेते हैं, मगर ये जोड़ भूल जाते हैं कि अगर पैगंबर खुदा नुमा है तो तुम पैगंबर नुमा हो, वो सब कुछ करके दिखाना होगा। ऐसे हाल में ज़िंदगी बसर करनी होगी कि पैगंबर याद आए लोगों को। ये एक फिक्रा है, इसमें सारी ज़िंदगी की कहानी आ गई है। पैगंबर उलूहियत के मज़हर और खुदा नुमा होते हैं, फिर सच्चा मुसलमान और मोतक़िद वो होता है जो पैगंबर का मज़हर बने। और ये एक फ़र्ज़ी पैगाम नहीं, इसको हकीकत पर चस्पा करके दिखाते हैं। सहाबा किराम रिज़वानुल्लाह अलैहिम ने इस राज को खूब समझ लिया था और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम की अतात में ऐसे गुम हुए और खोए गए कि उनके वजूद में और कुछ बाकी रहा ही नहीं था, जो कि उनको देखता था उनको महवियत के आलम में पाता था। आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के किबार सहाबा की इससे बढ़कर तारीफ नहीं हो सकती। जो कि उनको देखता था एक महवियत के आलम में पाता था, दोनों जहान से वो गुजर चुके थे, पैगंबर की ज़ात में डूब चुके थे। बस याद रखो कि उस ज़माने में जब तक वो महवियत और वो इताअत में गुमशुदगी पैदा ना होगी, इस ज़माने में बस याद रखो कि इस ज़माने में भी जब तक वो महवियत और वो इताअत में गुमशुदगी पैदा ना होगी जो सहाबा किराम रज़वानुल्लाह अलैहिम में पैदा हुई थी, मुरीदों मोतक़िदों में दाखिल होने का दावा तभी सच्चा और बजा होगा। ये बात अच्छी तरह पर अपने ज़हन नशीन कर लो। जो सहाबा किराम में हज़रत सल्लल्लाहु अलैहि वसल्लम के लिए अपनी ज़ात की महवियत थी कि अपनी ज़ात से भी खोए गए थे और दुनिया से भी खोए गए थे, सिर्फ सामने एक नमूना था जो पैगंबर का नमूना था। फरमाया इस दौर में भी जबकि तुम्हारे लिए अल्लाह ने एक इमाम मुकर्रर फरमा दिया है, यानी हज़रत अक़दस मसीह मौऊद अलैहि सलाम, अगर वही महवियत और वही इताअत पे गुमशुदगी पैदा ना होगी तो फिर तुम सच्चे मरीदों में दाखिल नहीं हो सकते। अब इताअत पे गुमशुदगी, ये हज़रत मसीह मौऊद का अपना एक मुहावरा है, बहुत ही प्यारा। सच्ची इताअत में इंसान गुम ज़रूर होता है, उस ज़ात में गुम हो जाता है जिसकी इताअत की जाती है, उसके मुकाबले पर कुछ भी बाकी नहीं रहता, अपने नफ्स को मिटा देता है। जैसा कि दो मुसव्वरों का एक इम्तिहान लिया गया था, उसमें जो मज़मून है वो इसी महवियत और गुमशुदगी से ताल्लुक़ रखता है। दो मुसव्विर इस बात के दावेदार थे कि हमसे बेहतर मुसव्विर और नहीं मिलेगा। एक बादशाह ने उनको इम्तिहान के लिए बुलाया और कहा अभी देख लेते हैं, मतलब यह है कि आओ तुम दोनों का इम्तिहान करते हैं। एक बड़े हॉल में एक पर्दा बीच में खींच दिया गया और एक तरफ एक मुसव्विर को बिठा दिया, दूसरी तरफ दूसरे मुसव्विर को। मुअय्यन वक्त दे दिया गया, 3-4 जो भी जितने भी महीने आपस में तय हुए, और उनको उनकी ज़रूरियात मुहैया की जाती रहीं, मगर अंदर जाने की किसी को इजाज़त नहीं थी। रोजा खटखटाकर उनको बता दिया जाता था, बताएं क्या चीज चाहिए, वो मुहैया कर दी जाती थी। आखिर जब इम्तिहान का वक्त पूरा हुआ तो एक पहला जो बहुत ही ज्यादा डींगे मारता था, उसके कमरे में, कमरे के उस हिस्से में बादशाह अपने हवारियों को लेकर दाखिल हुआ। इतनी खूबसूरत मंजर कशी थी कि आंखें उससे अलग नहीं होती थी। इतनी तफसील से हसीन नज़ारे दिखाए गए थे कि यूं मालूम होता था जैसे कुदरत सामने आ खड़ी हो। हर शख्स अशश कर उठा, वाह वाह, मुसव्वरी इसको कहते हैं। दूसरे मुसव्वर से पूछा गया, आओ अब हम तुम्हारे कमरे में दाखिल होते हैं। उसने कहा नहीं, मेरी एक शर्त है, ये हिजाब जो बीच में है इसको उठा दिया जाए। चुनाचे जब हिजाब उठाया गया तो बैन ही वही तस्वीर जो इस दीवार पर थी उस दीवार पर दिखाई देने लगी। उस मुसव्विर ने सिवाय दीवार को सैकल करने के और कोई काम नहीं किया था। इतना चमकाया कि दरमियान से शीशा उठ गया। शीशे की भी कोई ना कोई झलक दिखाई देती है, मगर उस दीवार के पर्दे की कोई झलक दिखाई नहीं देती थी। कुछ देर के लिए तो मजबूत हो गए, ये क्या बात हुई है, और फिर बेख्तियार दिल से बाबा उठी है। इस कहानी में जिस पर्दे का जिक्र है वो पर्दा उठाना होगा, उसके बगैर वो महवियत नहीं हो सकती जिसका मैंने जिक्र किया है। हज़रत बशीर मुशर्रफ फरमा रहे हैं कि अतात में गुमशुदगी, वो दीवार जिसका अक्स बनना चाहती थी उसमें गुम हो गई, और बीच का पर्दा हायल जो था वो उठ गया। हर इंसान के अंदर और उसके रहनुमा के दरमियान, हर इंसान उसके रहनुमा के दरमियान अगर पर्दा है तो वो रहनुमा से फ़ायदा नहीं उठा सकता। अगर पर्दा उठ जाए तो हर खराबी से पर्दा उठ जाएगा, और बैन ही इंसान उसकी पैरवी में अपनी ज़िंदगी को फना कर देगा। हज़रत मसीह मौऊद अलैहिस्सलाम ने अपने ताल्लुक को जो आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम से था बिल्कुल इसी तरह बयान फरमाया। आप उस मुसव्वर की तरह थे जिसने पर्दा उठा दिया, लेकिन उस वक्त उठाया या इस तरह उठाया कि अपना नफ्स इतना सैकल हो चुका था कि उसमें जो आका था उसकी तस्वीर दिखाई दे रही थी और अपनी तस्वीर का कोई निशान तक नहीं मिलता था। ये बज़ाहिर बराबरी नहीं, क्योंकि अक्स ही रहेगा, और जिसका अक्स डाला जा रहा है वो हकीकत में हावी वजूद या आला दर्जे का वजूद बना रहेगा। लेकिन जो अक्स मुकम्मल कर दे उसके भी क्या कहने। इस शान की रबूदियत उसके अंदर पैदा होती है, यानी अपने आप में सो जाना, अपने आप से खोए जाना कि आका के सिवा कोई दिखाई नहीं देता। बस बाद लोग कहते हैं, एक घटिया सा शेर पढ़ते हैं कि जब जरा गर्दन झुकाई देख ली, ये झूठा और बेमानी शेर है। मगर जिसके दिल में मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के सिवा कोई हो ही ना, उस पर तो ये बैन ही सादिक आता है कि अपने नफ्स में जब भी देखा मोहम्मद रसूलुल्लाह सल्लम को जलवागर देखा। अब हज़रत मसीह मौऊद अलैहिस्सलाम आपसे ये तवक्को रखते हैं कि तुम मुझे सामने रखो और अपने पर्दे उठा दो। देखो कितना मुश्किल और कितना हकीकत पसंद पैगाम है। ऐसा पैगाम है जिससे आला पैगाम आपको दिया नहीं जा सकता। मुरीदों मोतकदों में दाखिल होने का दावा तभी सच्चा और वजह होगा, ये बात अच्छी तरह पर अपने जहन नशीन कर लो, कि जब तक ये ना हो कि अल्लाह ताला तुम्हें सुकूनत करे और खुदा ताला के आसार तुम्हें जाहिर हों, उस वक्त तक शैतानी हुकूमत का अमल दखल मौजूद है। अब सवाल यह है कि अभी तो रसूलुल्लाह सल्लम की बातें हो रही थीं और अपनी बातें रसूलुल्लाह सल्लम की निस्बत से हो रही थीं, अचानक خدا تعالیٰ کی طرف مضمون کیوں پھیر دیا؟ یہ اس لیے ہے کہ دراصل محمد رسول اللہ اس لیے عظمت رکھتے ہیں کہ خدا نما تھے، اس لیے عظمت رکھتے ہیں کہ خدا آپ کے دل پر اتر آیا تھا، ورنہ حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم ایک عام عرب ہی تو سمجھے جا سکتے تھے، دنیا کو کیا پرواہ ہو رہی تھی؟ وہ صحابہ جو دشمن تھے کیوں مطیع ہوئے؟ اس لیے کہ آپ کی ذات میں خدا دکھائی دینے لگا، جب تک ان کی آنکھیں اندھی یا بیمار تھی ان کو دکھائی نہیں دیتا تھا، مگر جب دکھائی دینے لگا تو ان کے لیے عشق کے سوا چارہ ہی کوئی نہیں تھا، اپنے نفس کو بھلا دینے کے سوا ان کے لیے کوئی اور رستہ نہیں تھا۔ تو بات تان اس بات پر توڑی ہے، کوئی یہ نہ سمجھ بیٹھے کہ ہمیشہ ہم اپنے آپ کو اتنا بڑا بنا رہے ہیں کہ میرے جیسے بنو گے تو بچو گے، یہ فرما رہے ہیں کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم جیسے بنو گے تو بچو گے، میں بھی تو اسی طرح بچا ہوں، محمد رسول اللہ کی پیروی کی ہے تو تمہارا امام بنایا گیا، بس یا جان نشین کر لو، یہ اس بات کو ذہن نشین کر لو کہ اللہ تعالیٰ تم میں سکونت کرے اور خدا تعالیٰ کے آثار تم میں ظاہر ہوں، جب تک یہ نہ ہو اس وقت تک شیطانی حکومت کا عمل دخل موجود ہے، یہ وہ حکومت کا نقشہ ہے جس کو الہی حکومت کہا جاتا ہے، یہ حکومت آ جائے تو شیطان کی مجال نہیں کہ اس حکومت میں دخل اندازی کر سکے۔ اب شیطان کا ذکر کرتے ہوئے فرماتے ہیں، شیطان جھوٹ، ظلم، جذبات، خون، طول عمل، ریا اور تکبر کی طرح بلاتا ہے اور دعوت کرتا ہے۔ جھوٹ دوسروں میں دیکھو کتنا برا لگتا ہے، اپنے نفس کو تھوڑی دیر کے لیے بھلا دو اور غیر کی نظر سے دوسروں کے جھوٹ کو دیکھو کہ کتنا مکروہ لگتا ہے، اور یہی جھوٹ ہے جس پہ تم منہ مارتے ہو، اس کو پل پل کھاتے ہو اور بھول جاتے ہو کہ یہ وہ جھوٹ ہے جس سے تمہیں شدید نفرت ہے، لیکن دوسروں میں ہو تو نفرت ہے، اپنی ذات میں نفرت نہیں دکھائی دیتی، یہ شیطان کا دھوکا ہے۔ شیطان جھوٹ، ظلم، جذبات، خون یعنی ایک دوسرے کا خون کرنا، طول عمل امید کو کھینچتے چلے جانا، یعنی ایسی چیزوں کی خواہشیں کرتے چلے جانا جو اپنی طاقت اور بساط سے بھی بہت زیادہ ہوں، بہت بڑھ کر ہوں لیکن کبھی ختم ہونے میں نہ آئیں، ریا دکھاوا اور تکبر کی طرف بلاتا ہے اور دعوت کرتا ہے۔ یہ دعوت کرتا ہے سے کیا مراد ہے؟ بلاتا ہے اور دعوت کرتا ہے، یہ دعوت شیطان کے چیلوں سے تعلق رکھتی ہے، جتنے بھی شیطانی وجود ہیں وہ بھی ایک دعوت کیا کرتے ہیں اور جتنے بھی الہی وجود ہیں وہ بھی ایک دعوت کیا کرتے ہیں، بس آن حضرت صلی اللہ علیہ وآلہ وسلم کا وجود خدا نما ہونے کی وجہ سے ان کو تو بلاتا ہی تھا جو پہچان رہے تھے اس کی ذات میں خدا جھلک رہا ہے، لیکن دعوت شرط تھی، اس طرف لوگوں کو بلاتے بھی تھے، اس لیے یہ خیال کر لینا کہ شیطان بلاتا نہیں یہ ایک وہم ہے، خوش فہمی ہے، شیطان ضرور بلاتا ہے، اور جو لوگ آپ کو ان سب چیزوں کی طرف بلانے والے ساتھی دوست جتنے بھی آپ کے قریبی ہوں یہ سارے شیطان کے چیلے ہیں، بس ضرور ہے کہ یا ان سے منہ موڑا جائے یا ان کی اصلاح کی کوشش کی جائے۔ اب تکبر کی طرف بلاتا ہے اور دعوت کرتا ہے، اب یہ لفظ دعوت کرتا ہے، اگر ایک انسان اسی پر غور کرے تو وہ حضرت مسیح علیہ الصلوۃ والسلام کی سچائی کا صرف اس فکرے سے قائل ہو سکتا ہے، یہ عرفانہ کلام ہے، ایک سچے کا کلام ہے جس کو ان سب راہوں کا تجربہ ہے، محض ایک مولوی کی نصیحت نہیں، اس کی تو کوئی حیثیت ہی کوئی نہیں ہے، اس کو پتہ نہیں کہ سچوں کے دل پہ کیا گزرتی ہے، ان کو کیسا عرفان نصیب ہوتا ہے، اور ہر بات کا ہر حصہ سچا ہوتا ہے، ورنہ ایک اردو جان کہے گا او ہو یہ فکر تو زائد دکھا گیا ہے، ریا اور تکبر کی طرف بلاتا ہے اور دعوت کرتا ہے، اس بیوقوف کو کیا پتا کہ اردو کیا ہوتی ہے، اردو کسی نے سیکھنی ہے تو مسیح علیہ السلام سے سیکھے، हर जुबान सच्चाई से बनती है, हर जुबान में सच्चाई की ताकत चमकती है। और उर्दू में भी जो हज़रत मसीह अलैहिस्सलाम का एक मकाम और मर्तबा है, उसको कभी कोई और नहीं पहुंच सका, ना पहले खुलाफ पहुंच सके, मेरा तो सवाल ही नहीं, ना आइंदा कभी कोई खुलाफा पहुंच सकेंगे। आलिम सलाम की बात ही और है। और ये छोटी छोटी चीज़ें आपके मकाम की तरफ रहनुमाई करती हैं, रिया और तकब्बुर की तरफ बुलाता है और दावत करता है। उसके बिलमुकाबिल अखलाक फाजिला, सब्र, महवियत, फनाफिल्ला, इखलास, ईमान, फलाह, ये अल्लाह ताला की दावतें हैं। इन चीज़ों की तरफ बुलाना ज़रूरी है और अल्लाह हमेशा इन्हीं चीज़ों की तरफ दावत दिया करता है। इंसान इन दोनों तजाजुब में पड़ा हुआ है। तजाजुब कहते हैं ऐसी चीज़ जिसमें खींचने की ताकत हो, और तजाजुब का मिजाज माना यह है कि दो तरफ खींचने की ताकत हो, एक तरफ खींचा जा रहा हो, दूसरी तरफ दूसरा ग्रोह दूसरी तरफ खींच रहा हो, जैसे रस्सा कशी में हुआ करता है, एक तजाजुब है। फरमाते हैं कि इंसान इन दोनों तजाजुब में पड़ा हुआ है, फिर जिसकी फितरत नेक है और सआदत का मादा है, मादा उसमें रखा हुआ है, वो शैतान की हजारों दावतों और जज्बात के होते हुए भी इस फितरत रशीद, सआदत और सलामत रवि के मादा की बरकत से अल्लाह ताला की तरफ दौड़ता है और खुदा ही में अपनी राहत, तसल्ली और इत्मीनान पाता है। अब ये जो तजर्बा है, ये हर इंसान को कभी कभी ज़रूर हो जाता है। बसाओकात वो बुरी बातों से, जब किसी बुरी बात से भागता है, तो उसका दिल गवाह होगा कि उसके नतीजे में ज़रूर तसल्ली और राहत और इत्मीनान पाएगा। और जो कुल्लियतन खुदा की तरफ दौड़ रहा हो, उसके हर फैसले में राहत और इत्मीनान होगा। मगर हर चीज़ के लिए निशान ज़रूर होते हैं। जब तक उसमें वो निशान ना पाए जावें, वो मोतबर नहीं हो सकती। अब वहम व गुमान की बात नहीं है कि आप समझें कि हाँ मैं यही काम कर रहा हूँ। फरमाया कुछ निशान ज़रूरी हैं। देखो दवाओं की तबीब शनाख्त कर लेता है, बनफशा, ख्यार शंबा और तुरबत, यह क्या लफ्ज़ है तरबत, लफ्ज़ तलफ़ मालूम नहीं, मगर बहरहाल मैं देख लूँगा। ये वो दवाएँ हैं जो पुराने रस्मी तिब में इस्तेमाल हुआ करती थी, अभी भी मुख्तलिफ शक्लों में आज के अतिबा भी इस्तेमाल करते हैं। फरमाते हैं अगर वो सिफात ना पाई जाएँ जो एक बड़े तजर्बे के बाद उनमें मुतहक्क हुए हैं, तो तबीब उनको रद्दी की तरह फेंक देता है। दवाओं की पहचान उन नामों से नहीं जिन नामों पर वो बिका करते हैं। कृष्णा फरमाते हैं कि वो दवाएं जब तबीब ख़रीदता है तो फिर तजर्बा करके देखता है कि इनका फ़ायदा भी हुआ कि नहीं। अगर वो फ़ायदा उसमें ना हो तो वो मसनूई दवाएँ हैं, बेकार दवाएँ हैं। और आजकल थर्ड वर्ल्ड में दवाओं के नाम पर पता नहीं क्या क्या बिक रहा है, और इस लायक होती हैं अक्सर दवाएं कि वो रद्दी की तरह लद्दी की टोकरी में फेंक दी जाएं। इस तरह पर ईमान के निशानात हैं। फरमाया ईमान भी बाद निशानात रखता है, अगर वो निशानात तुम में ना हो तो महज वहम है कि तुम्हें ईमान है। इसलिए अपने ईमान को उस तरह परखो जैसे तबीब दवाओं को परखता है। और वो ईमान ऐसे हैं, फरमाते हैं अल्लाह ताला ने उनका बार बार अपने किताब में जिक्र किया है। तो ऐसे निशान तो नहीं जो मख्फी हों या छुपे हुए तुमसे, तुम्हारे दिमाग में आए ही ना। खुदा का कलाम पढ़ो तो ईमान की हर इलामत का उसमें बयान है। उससे अपने आप को परखो, क्योंकि वो दवा जो तजवीज़ हुई है वो झूठी नहीं हो सकती, तुम्हारा नफ्स झूठा हो सकता है। एक मौके पर शहद के इस्तेमाल की बात थी, एक मरीज को पेट की तकलीफ थी, हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने शहद तजवीज़ किया और वो आया कि जी मेरा तो मैं तो अभी तक वैसा ही हूँ, आपने फरमाया और शहद पियो। फिर आया, आपने फरमाया और शहद पियो और फरमाया कि देखो तुम्हारा पेट झूठा हो सकता है, अल्लाह का कलाम झूठा नहीं हो सकता, शहद में ज़रूर शफा है। और उसी तरह शायद बार बार पीने से वो अल्लाह ताला के फजल से बिल्कुल शवायाब हो गया। हज़रत मसीह अलैहिस्सलाम ने जो जिक्र फरमाया है वो उन ईमान की निशानियों का जिक्र है जो लारैब किताब में है, झूठ उस किताब में दाखिल ही नहीं हो सकता। वो सारी निशानियां सच्ची हैं, उन निशानियों का अपने अंदर तलाश करो, अगर सारी निशानी आप में मिल गई तो आप गोया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का अक्स बन जाएंगे, क्योंकि आपकी ज़ात की तारीफ में हज़रत आयशा रज़ी अल्लाह ताला ने फरमाया था काना खुलुकुहुल कुरान, आपका खुलुक तो कुरान था। तो किस तरह हज़रत मसीह अलैहिस्सलाम छोटी छोटी सादा सादा प्यारी प्यारी नसीहतों से कितने अजीम मजमून की तरफ आपको ले जाते हैं, वैसा मजमून जो सारी ज़िंदगी पर हावी हो जाता है और इंसान को पता भी नहीं लगता कि किस तरफ बुलाया जा रहा हूँ, वरना शायद डर जाता, पहले ही रुक जाता। थोड़ा थोड़ा करके आगे कदम बढ़ाया जा रहा है, वहाँ पहुँचता है इंसान, कहता ओ हो मैं तो हर तरफ से घेरे में आ गया, अब तो मजाल नहीं कि इन बातों को नज़रअंदाज कर सकूँ। बस यहाँ से इंशाल्लाह अगले खुतबे का मजमून शुरू होगा, सवाए इसके कुछ और बातें ऐसी हो जाएँ जिनका बीच में जिक्र करना ज़रूरी हो करता है। उम्मीद रखता हूँ कि इस तरह हज़रत अब्दुल मसीह अलैहिस्सलाम की छोटी छोटी प्यारी नसीहतों के नतीजे में जमात बड़ी बनती चली जाएगी। الحمد لله نعمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون واذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر